الحمد لله وكفى، وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يسألونك عن الروح، قل الروح من أمر ربي سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. انسان دو چیزوں کا نام ہے، ایک جسم اور ایک روح. اس عنوان پر ہم گزشتہ چند جمعوں سے بات چیت کر رہے ہیں. روح کے بارے میں پوچھا گیا کہ کیا چیز ہے. انسان مشاہدے کی زندگی گزارتا ہے، جو چیز نظر آتی ہے وہ اس کو سمجھ میں آتی ہے، جو نظر نہیں آتی وہ سمجھ میں بھی نہیں آتی. اللہ رب العزت نے مختصراً جواب دے دیا، یہ امر ربی ہے، یعنی عالم امر کی چیز ہے، اللہ کا حکم ہے. اور عوام کے لیے بتایا، وما اوتیتم من العلم الا قلیلا، کہ تمہیں ہم نے تھوڑا علم ہی دیا ہوا ہے، اپنی اوقات میں ہی رہنا چاہیے. انسان کو بڑے بڑے بول نہیں بولنے چاہیے. ہاں، جو خواص ہوتے ہیں اللہ رب العزت جن سے محبت فرماتے ہیں، جو اللہ سے محبت کرتا ہے، اللہ تعالیٰ ان کو خزانے عطا فرماتے ہیں. ان کے اوپر اللہ تعالیٰ نے مقطعات کے علوم کو بھی کھولا، اسماء کے علوم کو بھی کھولا، اور متشابہات کو بھی کھولا، اور اسی طرح روح کے علم کو بھی کھولا، لیکن یہ خواص کے اوپر کھولا. اور خواص نے کشف سے محسوس کیا کہ روح جو ہے اس کا تعلق جسم کے ساتھ عام ہے، لیکن چند جگہوں پر خاص ہے. جیسا کمرہ ہے، روشنی عام موجود ہے لیکن چند جگہوں پر خاص موجود ہے. اگر کوئی پوچھے گا تو کہیں گے پورے کمرے میں روشنی ہے، کوئی پوچھے گا تو پورے جسم میں روح ہے، لیکن چند جگہوں پر خاص روح کو مشائخ نے محسوس کیا. کیسے محسوس کیا؟ کشف کے ساتھ. جو اللہ کے پیارے بندے ہوتے ہیں، اللہ ان کو عطا کرتے ہیں، ایک نعمت ہے، عام بندوں کی سمجھ میں نہیں آ سکتی، لیکن جن پہ اللہ تعالیٰ احسان کر دے ان کو اللہ تعالیٰ یہ نعمت عطا کرتے ہیں. انہوں نے یہ دیکھا کہ پانچ ایسی جگہ ہیں جہاں اس روح کا تعلق خاص ہے، اور وہ جگہیں قلب، روح، سر، خفی اور اخفا ہے. پچھلے جمعے بھی بتایا تھا، اور یہ لطائف کہلائے، کیونکہ روح لطیف ہوتی ہے، نظر نہیں آتی، اس لیے لطیفہ کی جمع لطائف. اردو میں لطیفہ کہتے ہیں ایسی بات کو جو بندے کو لائٹ کر دیتی ہے، یعنی ایسا جوک کہ جس سے بندہ لائٹ فیلنگ کرتا ہے، خوش ہوتا ہے، انجوائے کرتا ہے. لیکن یہ وہ لطیفہ نہیں ہے، یہ وہ لطیفہ ہے جس کا تعلق روح سے ہے، کیونکہ روح بہت ہی لطیف چیز ہے، بہت لطیف ہے. اور جسم کثیف ہے، کثیف کہتے ہیں تھکنس کو، اور لطیف کہیں گے سافٹ کو. وہ اتنی سافٹ ہے کہ نظر نہیں آتا، جسم کثیف ہے، نظر آتا ہے. دنیا کی جتنی بھی چیزیں ہیں یہ نظر آتی ہیں، فرشتے نظر نہیں آتے کیونکہ وہ لطیف ہوتے ہیں، نوری مخلوق ہے، لطیف ہے، نظر نہیں آتے. نگاہوں سے ہم کثیف چیزوں کو دیکھ سکتے ہیں، لطیف چیزوں کو نہیں دیکھ سکتے. اس کمرے میں ہوا موجود ہے، سب کہیں گے جی موجود ہے، لیکن کیونکہ لطیف ہے ہمیں نظر نہیں آتی، حالانکہ موجود ہے. الیکٹریسٹی وائر کے اندر رن کر رہی ہے، نظر آتی ہے؟ نہیں نظر آتی، اس لیے کہ لطیف چیز ہے. حالانکہ اس میں پتہ نہیں کیا وہ الیکٹران پروٹران ہوتے ہیں جو بھاگ رہے ہوتے ہیں، نظر نہیں آتے. تار نظر آتی ہے، لطیف چیز ہے، لیکن اس میں بھاگنے والی بجلی نظر نہیں آتی، الیکٹریسٹی نظر نہیں آتی، وہ لطیف چیز ہے. تو دنیا کی بہت ساری ایسی چیزیں ہیں جو لطیف ہیں، نظر نہیں آتی. اور جو آخرت سے متعلق چیزیں ہیں ان کا تعلق تو پھر اس سے بھی زیادہ لطیف ہے، اس سے بھی زیادہ سافٹنس ہے، تو بھی نظر نہیں آتے. تو جسم جو ہے وہ ہوا، مٹی، پانی، آگ سے مل کر بنا ہے، اور انسان دو چیزوں سے بنا ہوا ہے، جسم اور روح. اب اس کو جوڑنا پڑے گا، جسم اور روح کو جوڑنا ہے، تبھی تو زندہ ہے. جب اس کو ہٹائیں گے تو مر جائے گا، ہوا، مٹی، پانی، آگ بیکار ہو جائے گا. جوڑیں گے کس طرح سے؟ کہ اگر قلب کا مقام یہاں پر ہے جہاں پر دل دھڑکتا ہے، دھڑکنے والا دل وہ نہیں ہے جو روح ہے، روح کا اپنا مقام ہے، اس کو قلب کہتے ہیں. اور اس کا تعلق جو ہے، نسبت کہیں گے اس کی، وہ نفس کے ساتھ ہے، اور نفس کا یہ مقام ہے. اسی لیے سجدے میں اسی نفس کو جھکایا جاتا ہے کہ سجدہ کرو، جھک جاؤ. قبل تو جمیع احکام ہی، اللہ کے سارے حکموں کے سامنے جھک جانا. تو نفس کا مقام کدھر ہے؟ یہاں پر. آج سائنس کی دنیا میں انہوں نے دیکھا کہ اس کے پیچھے فرنٹل لوب ہوتا ہے. اب یہ دیکھو، یہ بات کشف سے پتہ چلی تھی. سائنس کے لوگوں نے آج جا کے دیکھا، سمجھا کہ اس کے پیچھے کیا چیز ہے، فرنٹل لوب ہے، اور ساری چلاکیاں فرنٹل لوب میں ہوتی ہیں. جی، اگر اس کو انجیکشن لگا دو فرنٹل لوب کے اندر اور ٹھوس کر دو اس کو، تو بندر بھی تمیز والا ہو جائے گا، وہ آرام سے بیٹھ جائے گا، ہے نا. اور اس کو اچھے خاصے شریف آدمی کو الٹا کر دو تو بندر کی طرح ناچے گا. تو سائنس آج یہ بتا رہی ہے کہ اس کے پیچھے فرنٹل لوب ہے. تو قلب کا تعلق نفس کے ساتھ ہے. یوں سمجھے ایک وائرنگ ہے، اور وہ وائرنگ قلب سے جوڑ کے یہاں پر ملا دی گئی ہے. یہاں پانی دو گے تو نالی سے بہہ کر یہاں پر بھی پہنچ جائے گا. آپ اللہ اللہ کریں گے قلب کے مراقبہ کر رہے ہوں گے، لیکن اللہ کی شان ساتھ ساتھ نفس بھی سدھر رہا ہوگا، دوہرا افیکٹ ہوگا. کیوں کہ مشائخ نے دیکھا کہ بھئی یہ انٹر کنیکٹڈ ہے، ٹھیک ہے. اسی طرح روح جس کا مقام اس کے مقابلے میں دوسری طرف ہے، اور روح کی مناسبت ہوا کے ساتھ ہے. انسان میں ہوا ہوتی ہے، ہم سانس لے رہے ہیں تو ہوا بھر رہے ہیں نا اپنے اندر. یہ ہوا جاتی ہے پھیپھڑوں میں، پھیپھڑوں سے یہ خون کے اندر چلی جاتی ہے، جو بھی شکل اختیار کرتی ہے. لیکن ہوا کے بغیر تو کام نہیں چلتا. جب تک سانس آ رہا ہے زندہ ہے، سانس آنا بند ہوا تو مر گئے. تو بندے میں ہوا بھری ہوئی ہے، اور اس کا تعلق کدھر سے ہے؟ روح کے ساتھ. اب کرو اس کے اوپر محنت، اور کیا ہوگا؟ ہوا بھی ٹھیک ہوگی. ہوا، مٹی، پانی، آگ، چار کا مرکب کہاں ہے؟ سر کے اوپر. یہاں پر، یہاں پر ہوا، مٹی، پانی، آگ. سائنس کی دنیا والوں نے سینکڑوں سال کے بعد یہ بات پہچانی کہ اس کے نیچے سینٹرل لوب ہوتا ہے، اور سینٹرل لوب جو ہے پوری باڈی کو کنٹرول کرتا ہے. چوٹ لگی انگوٹھے پہ، نیچے پاؤں میں، और वो जनाब पहुंची इधर, हुक्म यहां से जारी हो रहा है, ये हाथ हिलाना है, कहां से हुक्म आ रहा है, ओ यहां से, सारा जिस्म कंट्रोल कहां से हो रहा है, यहां पर। अब किसी बंदे को फालिज हो गया, स्ट्रोक, यहां नुक्स पड़ा और जिस एरिया से ताल्लुक था वो जगह खराब हो गई, कहते हैं जी पैरालिसिस हो गई है, फालिज हो गया, वो जिस्म का आधा हिस्सा जाया हो गया, क्योंकि ऊपर नुकसान यहां पर हुआ है। तो एक तो यानी कि रूहानी एतबार से ये मकामात हैं, लेकिन देखो जिस्म भी यहां से कंट्रोल हो रहे हैं, सुभान अल्लाह। अब जिसको चढ़ा होता है गुस्सा, वो हवा की ऐसे आंधी की तरह ऊपर चढ़ता है ना, है ना? तो रूह का ताल्लुक गजब के साथ, बंदा गुस्सा चढ़ गया उसको, वो ऐसे जैसे हवा ऊपर चढ़ती है ना, ऐसे चढ़ रही होती है। सिर की मुनासबत जो यहां दूसरा एक मकाम है, यहां दिल धड़कता है ना, इससे थोड़ा सा ऊपर और ये दरमियानी हड्डी के करीब ये मकाम है, यहां पर सिर, सिरों एलानिया, तो सिर का मकाम यहां और इसकी मुनासबत पानी से है। इंसान के अंदर पानी भी है, और खफी की मुनासबत जो इसके साथ है, यहां पर इसके करीब आग के साथ है, और अख्फा जो दरमियान में है, दरमियान गर्दन के ये बिल्कुल नीचे, इसकी मुनासबत मिट्टी के साथ है। अब इसलाह करने के दो तरीके बन गए। एक तरीका ये है कि हम नफ्स कशी करें, कद अफलहा मन जक्काहा, वो कामयाब हुआ जिसने तज़किया हासिल कर लिया, यानी जिसने नफ्स को कुचला, जिसने नफ्स के मुजाहिदे किए, कहा कि वो कामयाब हुआ। यही मुजाहिदे है ना, या यतुहन नफ्सुल मुतमइन्ना इरजिई इला रब्बिकि राज़ियतुम मर्ज़िया वदखुली फी इबादी वदखुली जन्नती। नफ्स को कंट्रोल करो, नफ्स को कंट्रोल करो, नफ्स को बचो, को काबू करो, और नफ्स जो है इसकी कोई इंतहाई नहीं है, इसकी ख्वाहिशात की इंतहाई नहीं है, हजारों ऐसी ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले, बहुत निकले मेरे अरमां लेकिन फिर भी कम निकले। ये नफ्स कहीं पर भी राजी नहीं होता। एक दिन पहले भाई राहिल के साथ बातें कर रहा था घर पे, मैं इनको बता रहा था कि देखो इंसान की लिमिटेशन है, इंसान खाना चाहता है कितना खाएगा, हलाल भी खा सकता है हराम भी खा सकता है, लेकिन एक वक्त आएगा आप कहेंगे और खा, नहीं खा सकता, नहीं खा सकता, इंसान की बस हो जाएगी, मजीद नहीं खा सकेगा, चाहे हलाल खा रहा है चाहे हराम खा रहा है, हलाल भी ज्यादा नहीं खा सकता तो हराम कितना खा लेगा, उसे कहे पी, हलाल भी पिलाए तो तब भी जाके एक लेवल पे कहेगा बस भाई हम नहीं पी सकते, हराम भी कोई पी रहा हो तब भी एक लेवल आएगा कहेगा बस भाई मैं नहीं पी सकता, अगर फिर भी वो पीता रहता है तो हराम जितने भी काम हैं उन सब के साथ जिस्म को नुकसान पहुंचता है, जहरी जिस्म भी तबाह हो जाता है, क्या होगा बीमारियों का मुबतला हो जाएगा, लिवर डैमेज हो गया, किडनी डैमेज हो गई, हार्ट डैमेज हो गया, फलांग डैमेज, ये डैमेज, तो जब वो डैमेज होंगे तो क्या करेगा, बस कर देगा ना। अब बंदे के अंदर जिनसी ख्वाहिशात हो, हलाल के साथ भी एक हद होती है, اور حرام کے ساتھ بھی ایک حد ہوتی ہے. کتنا جنسی تعلق قائم کرے گا؟ ہر وقت اس کام کو نہیں کر سکے گا. ایک دفعہ، دو دفعہ، تین دفعہ حد آئے گی، رک جائے گا، نہیں کر سکے گا اس کو. اللہ نے جسم کو بنایا ہی محتاج ہے کہ تم حرام کام بھی کرو گے تو ہم تمہارے جسم کو مجبور کر دیں گے. وہ لوگ جو زنا عام کرتے ہیں، بالآخر کیا ہوتا ہے؟ بیماریوں کے شکار ہو جاتے ہیں. پھر کیا کریں گے؟ کہیں گے اب اور کرو. کہیں گے جی کر ہی نہیں سکتے. پھر ایک تھوڑا سا ٹائم ہے جوانی کا، وہ گزر گیا، بڑھاپا آیا تو تب بھی نہیں کر سکے گا کچھ. تو انسان گناہ کرنے میں بھی کھلا نہیں ہے کہ جو جی چاہے کر لے. تو پھر گناہ کرنے میں کس چیز کا تعلق ہوا؟ نیت اور ارادے کا تعلق ہوا. ہاں، بندے کی خواہش ہوگی کہ بس میں کرتا جاؤں کرتا جاؤں کرتا جاؤں کرتا جاؤں کرتا جاؤں، اس کی کوئی انتہا نہیں ہے. کرتا جائے، جتنا چاہے سوچ لے، سارے جہان سے وہ زنا کرنا چاہے، اس کی نیت کر لے تو سارے جہان کے ساتھ زنا کرنے کا گناہ مل گیا، کیونکہ اس نے نیت ہی ایسی باندھی ہوئی ہے، ہر آنے جانے والی کو دیکھتا ہے، ہر آنے جانے والی کو دیکھتا ہے، زندہ چھوڑ مردہ بلکہ فوٹوں کو دیکھتا ہے. نفس کا حال تو یہ ہے. آج کل ڈیجیٹل انٹرٹینمنٹ بنی ہوئی ہیں، ان کو دیکھتا ہے، اپنے بٹن سے اس نے آن کیا، اپنے بٹن سے آف کر دیا. یہ کیا ہے؟ ہوس ہے، اس کی کوئی انتہا نہیں. اس کو جتنا چاہے وہ بڑھاتا جائے بڑھاتا جائے بڑھاتا جائے. اب نفس کو لگام دینے کا طریقہ کیا ہوگا؟ کہ ہٹاؤ اس سے، وہاں سے. اگر آپ یہ سمجھتے ہیں کہ میں تنہا کمرے میں بیٹھوں گا، مجھے انٹرنیٹ کی بیماری لگ جائے گی، تنہا کمرے میں مت بیٹھو. خود اپنے آپ کو بیزی کر دو دوسرے کاموں میں، تاکہ نفس کی خواہش ہی نہ پیدا ہو سکے. لوگوں میں رہو، اپنے آپ کو تنہا مت کرو. آپ سمجھتے ہیں کہ بھی ایسی چیزیں ہیں جس سے میں انٹرنیٹ کے عذاب میں مبتلا ہوں گا، وہ چیزیں اپنے پاس سے ہٹا دو. پاس ہوں گی نہیں، کر ہی نہیں سکیں گے. بھئی جب یہ انٹرنیٹ نہیں ہوتے تھے تو لوگ انٹرنیٹ کا گناہ کرتے تھے؟ نہیں کرتے. شریعت نے پردہ کیوں رکھا ہوا ہے؟ کہ بلا وجہ تمہیں دیکھنے کی چانس نہ ملے، حوث ہی پیدا نہ ہو. اب اس کو عام کرتے جاؤ، کھولتے جاؤ کھولتے جاؤ، تو کیا ہوگا؟ نفس بھڑکتا چلا جائے گا بھڑکتا چلا جائے گا، کہیں اس کی انتہا نہیں ہوگی. حلال موجود ہے جس سے پیٹ بھر جاتا ہے، لیکن حرام کھائیں گے حرام پیئیں گے، اس لیے کہ حوس بڑھی ہوئی ہے، حوس بڑھتی چلی گئی. اور اگر آپ اس کو مزید رنگین بناؤ گے، ایسی بوتل میں شراب کو بھرو گے، اس کی ایڈورٹائزمنٹس کرو گے، اس کے اوپر خرچ کرو گے، ایسے ایٹماسفیئر میں جاؤ گے جہاں رنگ برنگ بتیاں لگی ہوئی ہیں، ننگی عورتیں پھرتی ہیں، کہیں جی ہم نے بس جانا ہے کلب تک. کلب تک نہیں جاؤ گے تم، اس کی انتہا تک جاؤ گے. تم گئے جو ہو وہاں پر، تو پھر وہاں سے مکمل کر کے نکلو گے، بچ نہیں سکو گے. کوئی آگ میں گیا ہے تو آگ لگے گی بھائی، اس کو آگ جلائے گی. جو آگ سے بچ کے نکلے گا وہ بچ جائے گا. تو نفس کو بہلانا پڑتا ہے چھوٹے بچے کی طرح، اس کو گناہوں کے قریب نہیں جانے دیتے، ٹھیک ہے، تاکہ اس کی ڈیزائرز نہ بڑھیں، خواہشات بڑھتی چلی جائیں بڑھتی چلی جائیں. اس کو جیسے آگ لگی ہو تو پھونکے نہیں مارتے ہوتے، ہٹا دیتے ہیں ایک طرف اپنے آپ کو. ہاں، شریعت نے اجازت دی ہے کیونکہ انسان لمیٹڈ ہے، کھانا پینا لمیٹڈ، ہر چیز لمیٹڈ، انسان کی جنسی خواہشات لمیٹڈ ہے، شریعت نے اتنی اجازت دے دی ہے کیونکہ اللہ نے بنایا ایسا ہے ہمیں. بھوک لگے گی مجبور ہو جائیں گے, حلال نہیں ملے گا حرام کھا بیٹھیں گے. بھوک ہے ہی ایسی چیز, شریعت نے ایسی حالت میں حرام کو بھی حلال کیا ہوا ہے کیونکہ پتہ ہے کہ یہ نہیں بچ سکے گا. اتنا صبر کسی کے پاس نہیں ہے کہ اس کو لگے کہ موت آ رہی ہے اور وہ کہے مرنے دو. شریعت نے کہا کہ تم کھا لینا, مجبور ہو تم, تم نہیں بچا پاؤ گے. اسی طرح بھائی اگر فوٹوؤں کو دیکھو گے تو ضرور گناہ کر بیٹھو گے. تو اللہ تعالیٰ نے حکم دیا اگر یہ نیچرل نیڈ ہے شادی کر لو, نکاح کرو تاکہ تم بچو, اور اس سے پہلے بھی روزے رکھو, اپنے آپ کو مشقت میں ڈالو تاکہ نفس بچا رہے, قابو کرو اس کو. تو نفس کے لیے کیا ہے, بھوک کے مجاہدے اور یہ ساری تکلیفیں یہ نفس کے لیے ہے. قد افلح من زکاہا, جس نے یہ مجاہدے کیے تو کیا ہوگا, وہ کامیاب ہو جائے گا. تو اصلاح کا طریقہ کیا ہے, نمبر ون نفس کو جو ہے اس کے خلاف چلو, نفس کی خواہش پوری نہ کرو. حدیث مبارک میں ہے دوسرا طریقہ, فرمایا جس نے اپنے دل کی اصلاح کر لی اس کی اصلاح ہو گئی. اصلاح کا دوسرا طریقہ سمجھا دیا گیا, جس نے دل کی اصلاح کی اس کی اصلاح ہو گئی. اب نص قطعی سے ثابت ہو گیا, قرآن مجید کی آیت ہے ادھر حدیث مبارک ہے. ہمیں دو طریقے سمجھا دیے گئے, ایک یہ ہے کہ بھئی نفس کا مجاہدے کرو اور دوسرا ہے کہ دل کی اصلاح کرو. فرمایا انسان کے سینے میں ایک لوتھڑا ہے, جب وہ خراب ہو جاتا ہے تو جسم کے اعمال خراب ہو جاتے ہیں, جب وہ ٹھیک ہو جاتا ہے تو جسم کے اعمال ٹھیک ہو جاتے ہیں. یاد رکھو وہ کیا ہے, قلب ہے انسان کا, دل ہے. حدیث مبارک ہمیں راستہ بتا رہی ہے. اب جو قرون اولا کے لوگ تھے, شروع شروع کے جو لوگ تھے جب دین اسلام آیا, اس دور کے جو لوگ تھے یہ بڑے مجاہدے کرنے والے لوگ تھے, بڑے عبادت گزار لوگ گزرے ہیں. چالیس چالیس سال عشاء سے فجر, عشاء کے وضو سے فجر پڑھتے تھے. کیا مطلب, ساری رات عبادت کا معمول ساری زندگی تھا, ساری زندگی. ہمارا تو برا حال ہے, فرض نمازیں بڑی مشکل سے پڑھتے پھرتے ہیں, نفلی عبادت کہاں سے کریں گے بھائی, اور باقی چیزیں کیا کریں گے. تو ان لوگوں نے مجاہدے کیے, نفس کی اصلاح کی. ایسے قصے لکھے ہوئے ہیں کہ بندے کو بھوک لگتی تھی, وہ لکڑی چباتے تھے کہ تجھے بھوک لگ گئی ہے, تو لکڑی کے ٹکڑے چباتے. صحابہ کرام کے بارے میں لکھا کہ وہ کھجور کی گٹھلیاں منہ میں رکھ لیتے تھے اور بس اسی کو چوستے رہتے, اسی سے ہی ان کا کام چلتا تھا. کئی کئی دن کھانے کو نہیں ملتا تھا. حضرت ابو ہریرہ رضی اللہ عنہ کا قصہ ہے کہ وہ کہتے ہیں میں بھوک کے مارے بے ہوش ہو جاتا تھا, اور حضرت ابو بکر صدیق رضی اللہ عنہ سمجھتے تھے کہ مجھے سیجر پرابلم ہے, مرگی کے دورے پڑتے ہیں. اور اس زمانے میں سیجر کا اگر دورہ پڑ جائے کسی کو, بے ہوش ہو جائے, گرا پڑا ہو, اس کی گردن پہ پاؤں رکھ کے دبایا کرتے تھے, وہ ایک ریمیڈی ہے. وہ کہتے ہیں میں بے ہوش سے گر جاتا تھا, بے ہوش ہو جاتا تھا بھوک سے, اور حضرت ابوبکر صدیق میری گردن پہ پاؤں رکھ کے دبایا کرتے تھے, और मेरे में इतनी ताकत नहीं होती थी कि मैं उनको कहूँ कि मुझे भूख लगी है, खाने को कुछ चाहिए। बर्दाश्त करते थे। अल्लाह अकबर। वो लोग बड़े मुजाहिदे करते थे भाई, अजीब शान थी उनकी इन मुजाहिदों की। हदीस पाक में आता है कि एक बंदा तहज्जुद के लिए उठता है, अल्लाह ताला फरिश्तों को दिखाते हैं कि देखो दिल में घर करने वाली, मोहब्बत करने वाली बीवी भी पास है और ये उधर तवज्जो नहीं कर रहा, ये अल्लाह की मोहब्बत जो में गिरफ्तार है और मसल्ले पे खड़ा है और मेरी इबादत कर रहा है। हम जोर मारेंगे ना, एक दफ़ा करेंगे, दो दफ़ा करेंगे, तीन दफ़ा करेंगे, हमारा वजू टूट जाएगा, कायम नहीं रहेंगे, जितना मर्जी जोर मार के देख लो। वो लोग कर गए ये इबादत, हम करना भी चाहें इस्तकामत के साथ सारी जिंदगी ऐसी इबादत नहीं कर सकते। कम खाना, कम पीना, कम सोना, ये फरिश्तों की सिफात है और ये बंदों के अंदर आ जाना। ऐसे बुजुर्ग गुजरे कि 20-20 साल खुश्क सत्तू फांक कर गुजारा किया करते थे, सीरियल टाइप का फ्लावर टाइप की चीज है। मुझे वो किधर गए सलाहुद्दीन भाई, वो बता रहे थे कि शायद कोई ऐसा, पता नहीं शायद सलाहुद्दीन थे या कौन था, वो कह रहे थे कि वो ऐसा कोई फूड बना रहे हैं सत्तू का, तो मैनहट्टन में जो काम करने वाले इनका लंच ब्रेक खत्म हो जाएगा, उनको वो सत्तू दे दिया करेंगे, यही पियो काम करो। तो आजकल सत्तू फांक कर दुनिया कमाने वाले तो हैं फत्तू, दीन को कमाने वाले नहीं हैं जो सत्तू खाएं। तो वो लोग थे जो 20-20 साल, इमाम बुखारी रहमतुल्लाह 7 बादाम खाकर गुजारा किया करते थे। अलामा अब्दुल वहाब शारानी फरमाया करते हैं कि लोगों को बकरी की तरह मेंगनी आया करती थी, बकायदा बाथरूम की हाजत नहीं होती थी, ये बॉडी होती थी उनकी। और वो कहते थे कि हफ्ते में एक मरतबा बैतुल खला जाते थे लोग, खाना इतना खाते थे, बाथरूम क्या करेंगे जाकर। कुछ लोग ऐसे थे जिन जो 5 दिन में जाते थे, और वो कहते हैं जी एक मरतबा मेरे साथ ये हुआ कि मैं रोज बैतुल खला जाने लग गया, तो मेरी वालदा ने मुझे हकीम के पास भेजा कि ये बीमार हो गए, इसका इलाज करो, इसको डायरिया हो गया, तो डेली ये बाथरूम जाता। हम तो सवेरे उठते हैं तो उस टाइम अगर कोई कॉल कर दे तो बस फिर तो बड़ी बनी होती है, बाथरूम ऐसे भागते हैं कि तौबा तौबा, रात यहाँ तक जो खा के सोए थे तो सवेरे बाथरूम ही आना ना, और क्या आना है। हम कमजोर जमाने के लोग, कमजोर दौर है ये, कमजोरों का दौर है, और हम कमजोरों के लिए भी हमारे बड़ों ने दुआएं मांगी कि या अल्लाह कोई आसान तरीका बता दीजिए, हैं तो हम भी आपके ही बंदे हैं, इस दौर में पैदा हुए हैं जिसमें हम मुजाहिदे नहीं कर सकते, हमारी बर्दाश्त नहीं है। तो अल्लाह रब्बुल इज्जत ने फिर मेहरबानी फरमाई। एक जमाना होता था कि किसी अल्लाह वाले के पास चले जाए ना और कहे जी हम बैत करना चाहते हैं, तो वो बैत नहीं लेते थे, कहते इस्तखारा करें फिर आए, सोचेंगे आपको बैत में लें या ना लें। कितना कितना अरसा, लंबा किस्सा है, एक बुजुर्ग तशरीफ लाए, 3 साल उन्होंने, वक्त का गवर्नर था, بیعت کرنے کے لیے آیا، انہوں نے کہا جی چلے جاؤ، جاؤ فلاں کام کر کے آؤ، ایک سال خیرات مانگو سڑکوں پہ، فلاں جاؤ جا کے جتنے بندوں کا حق مارا تھا جا کے ان کو معافی مانگ کے آؤ، جاؤ فلاں کام کر کے آؤ جی. 3 سال رگڑے کھلائے، 3 سال کے بعد کہا کہ اب آپ ہماری محفل میں بیٹھ سکتے ہیں، ٹھیک ہے، آپ کو بیٹھنے کی اجازت ہے. بھائی آج کل اگر آپ نے کسی بڑی یونیورسٹی میں داخلہ لینا ہو وہ کیا کہیں گے، آپ گئے ہیں تو فوراً وہ کہیں گے ویلکم، کہیں گے جاؤ جاؤ، اس کی پری ریکوزیشنز بھی ہوتی ہیں، اس کو دنیا کے حساب سے الٹا کر تو آکسفورڈ میں داخلہ لینا ہے، ہارورڈ میں جانا ہے، کیا ہوگا؟ آپ گئے تو دروازے پہ بندہ کھڑا ہوگا یا گاڑی لے کے کھڑے ہوں گے، یہ بڑی مہربانی آپ تشریف لے آئے، ذرا جائیں نا پہلے یہ کر کے آئیں وہ کر کے آئیں. اس زمانے میں اسی طرح جو بزرگ ہوتے تھے وہ کہتے تھے کہ پہلے اپنے اندر وہ ابلٹی تو پیدا کرو، کیونکہ انہوں نے اس کے بعد مجاہدے کروانے تھے. ہارورڈ میں داخلہ مل گیا ہے تو وہاں جا کے فن نہیں ہوتا، وہاں کتابیں پڑھاتے ہیں تو وہ دیکھتے ہیں پڑھنے کی صلاحیت بھی ہے کہ نہیں ہے. تو اس زمانے میں انہوں نے ستو پکوانے تھے، بھوک میں رکھنا تھا، تو وہ کہتے تھے کہ بھائی برداشت بھی کر سکے گا یا بھاگ جائے گا، ذرا پہلے رگڑے کھاؤ، پری ریکوائزیشن پوری کرو، پھر بیعت کریں گے، ایسے لے لیں. تو چن چن کر بندوں کو بیعت کیا کرتے تھے، ہارے کو بیعت نہیں کرتے تھے. اور آج کل کیا ہوتا ہے کہ جی وہ کوئی بندہ آیا جی فوراً کپڑا پھیلا دیتے ہیں، کپڑے سے کپڑا باندھ دیا جاتا ہے کہ چلو جی جتنے بندے بیٹھے ہیں چلو سارے بیعت کرتے چلے جاؤ. وجہ کیا ہے کہ انتخاب نہیں کرتے. آج کل زمانہ ایسا ہے کہ اس زمانے میں اعمال سے زیادہ ایمان کے بچانے کی فکر ہے. صبح بندہ مسلمان ہوتا ہے، شام کو ایمان سے خارج ہوتا ہے. رات ایمان کے ساتھ سویا، صبح ایسے کلمات بولے کہ ایمان سے بھی کیا. تو ایسی حالت میں جب کلمات توبہ پڑھائے جاتے ہیں تو اس میں شہادت کروائی جاتی ہے، کلمات پڑھائے جاتے ہیں تاکہ انسان جو ہے کم از کم کلمہ پڑھ کر مسلمان تو ہو جائے. کتنے فرقے باطل بنے ہوئے ہیں، پتہ نہیں کیا کیا لوگ کر رہے ہیں، کوئی ڈھول بجا کے کر رہا ہے اور کوئی پتہ نہیں کیا کیا الفاظ بولتے ہیں. جاؤ جی جاؤ تمہاری شریعت، ایسے الفاظ بولتے ہیں. تو ایسی حالت میں کیا ہوگا، ایمان بچانے کی فکر ہوگی. اور یہ کلمات پڑھا کر اللہ کے نبی فرماتے ہیں ہم رجال لا یشقی جلیسہم، کچھ رجال ایسے ہوں گے، کچھ اللہ والے ایسے ہوں گے کہ جن کی مجلس میں بیٹھنے والا بندہ بدبخت نہیں ہوگا. اگر صحبت کو اختیار کر لے گا تو بدبخت نہیں ہوگا. بدبخت کسے کہتے ہیں کہ جس کی زندگی مسلمانوں والی گزری اور موت آئی کفر کے اوپر، یہ بدبخت ہے. اور جس بندے نے یہ کلمات پڑھے اور صحبت کو اختیار کیا، اس صحبت کی برکت کیا ہوگی، اللہ رب العزت اس کو کلمے والی موت عطا کر دیں گے، کیونکہ اس نے محنت کی ہے، ایسی صحبت اختیار کی ہے. تو بھائی اصلاح کا اب ایک طریقہ، ان المحب لما يحب مطيع، کہ بے شک جو محب ہوتا ہے وہ محبوب کا مطیع ہوتا ہے، جس سے محبت کرتا ہے اس کا تابع دار ہوتا ہے. تو اگر یہ معاملہ ہو جائے کہ انسان کا دل میں اللہ کی محبت بھر دی جائے और दिल को क्योंकि नफ्स के साथ एक नस्बत है, ताल्लुक है, तो नफ्स की जो सरकशी है वो बाज आ जाएगी। जो बंदा ज्यादा खाता है इसका मतलब है इसको अच्छे अच्छे खाने खाने अच्छे लगते हैं ना, तो अब अगर इसकी बजाय इसको अच्छे कपड़े पहनने सिखा दिए जाए और उसको कहें कि तू मोटा हो रहा है देख, अच्छे कपड़े पहनेगा अच्छा लगेगा, अब उसको अच्छे पहनने का शौक लग गया तो क्या करेगा, डाइटिंग करेगा ना। हालांकि इसको शौक तो है अच्छे खाने खाने का, लेकिन आपने उसको क्या किया कि भाई कर्ज बनाओगे, फिगर्स बनाओगे, तुम गुड लुकिंग हैंडसम हो जाओगे, इसकी खातिर लड़कियां भूखे मरती हैं, सारा सारा दिन खाना पकाती हैं खाती नहीं है, दिल की चाहत बदल गई ना कि मैं अच्छी नजर आऊं। तो अच्छी नजर आने की खातिर भूख बर्दाश्त करना मुमकिन हो गया। तो एक इलाज करने का ये तरीका है ना कि आप दिल की चाहत को बदल दें तो नफ्स काबू में आ जाएगा। केक भी पड़े हैं, पेस्ट्रियां भी पड़ी हुई हैं, सब कुछ पड़ा है, नहीं खाते, हाथ ही नहीं लगाते। वजह क्या हुई कि दिल की चाहत को बदल दिया। इसको हमारे बुजुर्गों ने, जो मशायख नक्शबंद हैं जिन्होंने दिल के मुराकबे से काम शुरू किया, उन्होंने कहा ये इंदराजुन नहाया फिल बदाया है। ये जो टेक्निक है, जो दिल की चाहत बदलने की टेक्निक जो है, ये क्या है कि इंदराजुन नहाया के नहायत चीज जो थी, एंड जो था जिसमें नफ्स को काबू करना था, वो किसके अंदर छुपा हुआ है, बदाया के अंदर, इब्तदा में, बिगिनिंग के अंदर जो एंड का टेस्ट है वो छुपा हुआ है। हासिल तो नफ्स से मुतमईन ही करना है, लेकिन दिल की चाहत के बदलने से क्या हुआ कि इसको एंड जो है ना वो चीज मिलने लग जाएगी। कहां पर? शुरू में। इसको बाज जो तसव्वुफ की किताबें हैं उसमें लिखा, अनफुसी सैर में आफाकी सैर खुद बखुद हो जाती है। अब ये जो अल्फाज होते हैं ना इस किस्म के तसव्वुफ वाले, मुश्किल मुश्किल से आप तसव्वुफ की किताब पढ़े, पढ़ते रहे आपको समझ कुछ भी नहीं आएगी। मैं शुरू शुरू बहुत हैरान होता था, मैं कहता था कि ये ऐसी किताबें लिख देते हैं तसव्वुफ वाले, समझ ही कुछ नहीं आती, पता नहीं क्यों ऐसे करते हैं। किताब हो जो समझ तो आए, पढ़ रहे हैं जोर लगा रहे हैं, समझ नहीं आती। हजरत कारी तैयब रहमतुल्लाह ने अपनी किताब में इसका जवाब लिखा हुआ था। उन्होंने लिखा कि तसव्वुफ की किताबें जानबूझकर मुश्किल लिखी जाती हैं, क्यों? ताकि जिसने वो मजा नहीं चखा उसको समझ ही ना आए, क्योंकि इसमें पर्दा है और जो लिखने वाला लिखेगा वो भी तो अपना हाल खोलेगा ना, क्योंकि ये तो कैफियत है। अब कोई कहे जी बीवी के साथ जो मजा आपको आता है इस पे किताब लिखो, है जी, कौन लिखेगा? गैर शादीशुदा लिखेगा या शादीशुदा लिखेगा? भाई जिसे ये मजा चखा होगा वही लिखेगा, हर आदमी तो नहीं लिखेगा, और हर आदमी लिखेगा तो बेवकूफी मारेगा, है जी? और जो लिखेगा वो अपने हाल को खोलेगा ना, अपने किसे बताएगा ना इसमें। इसको हर कोई छुपाना चाहता है क्योंकि ये मोहब्बत का ताल्लुक है अल्लाह ताला के साथ, और हर बंदे का अंदर की कैफियत है, इसको हर कोई छुपाता है, इसको बताते नहीं होते। तो इसलिए ऐसे अल्फाज पसंद किए गए, लेकिन क्योंकि अब मजमा ही सालिकीन का है और खास तौर पे मुझसे पूछा गया कि भाई अवाम को बुलाए, मैंने कहा नहीं बुलाओ भाई, वही लोग आए जो इस मजे को चख चुके हैं, तो भी पढ़ाने का मजा भी आएगा उनको, और उनके सामने बात खोलेंगे तो अच्छी बात है, हर एक के सामने थोड़ी बात खोली जाती है। तो उन्होंने लिखा अनफुसी सैर में आफाकी सैर। अब अनफुसी सैर क्या है, यानी जो आलम अमर के लताइफ हैं इनके साथ साथ खुद ब खुद आफाक आलम खल्क है, जो भी सब कुछ आफाक उसे कहेंगे। तो इसका मतलब हुआ कि सैर अनफुसी आलम अमर के असबाक करते हुए खुद ब खुद आलम खल्क के असबाक ठीक होने शुरू हो जाते हैं। यानी कर तो रहा है वो रूहानी मेहनत कल्ब की, रूह की, सिर की, खफी की, अख्फा की, और इससे पूरा पूरा जिस्म जो है वो ठीक होना शुरू हो जाता है। तो ट्रीटमेंट करने की एक टेक्निक है। शेख के पास बंदा आता है, आप बताओ गवाही दो भाई, किसी को कहा हो कि भाई तू ये करता है तो ये करता है, कभी भी नहीं कहा। बंदा आया सीधा सीधा बैठ की उसको एक ही बात, भाई मुराकबा करो, जिक्र करो, जिक्र करो, जिक्र करो, शेख दुआएं मांगता है तो जवाब देता है। वो बंदा खुद ही कहता है मैंने फला गुनाह छोड़ दिया, मैंने ये गुनाह छोड़ दिया, मैंने ये गुनाह छोड़ दिया। जिक्र के असरात और बरकात नजर आ रहे होते हैं, जो जिक्र नहीं कर रहा होता उसके असरात नजर ही नहीं आते। तो भाई इस तरीके से अल्हम्दुलिल्लाह ये काम करना आसान, और ये कमजोर दौर का यह काम है कि दिल पे मेहनत करो। अक्सर बयानात कल्ब से मुतालिक, कल्ब की मोहब्बत, अल्लाह की मोहब्बत, रसूल अल्लाह की मोहब्बत, इस्लाम की मोहब्बत, माँ बाप की मोहब्बत, मोहब्बत मोहब्बत मोहब्बत। तो इस मोहब्बत से क्या होता है, खुद ब खुद इंसान का नफ्स ठीक होता चला जाता है। और कत नसी से हदीस मुबारक बता रही है कि जिसने अपने कल्ब को संवारा जो है उसके पूरे आमाल संवर जाएंगे, खुद ब खुद उसका नफ्स जो है काबू में आ जाएगा। तो आज के दौर में जो नफ्स की अट्रैक्शन हैं उनको डेकोरेट करके रख दिया गया है, इतना गुनाह सजा दिया गया है, ट्रैप्स की तरह इर्द गिर्द उसके रख दिए गए हैं कि बंदा गुनाह से बच ही नहीं सकता। जो नफ्स का मुजाहिदा आजकल करना चाहेगा वो पांव रखेगा और जना पटाखा बच जाएगा उसका। इस रास्ते में जो कहे जी मैं मुजाहिदे करना चाहता हूं, बहुत मुश्किल काम, इल्ला माशाल्लाह। हम नहीं कहते कि कोई नहीं कर सकता, हम नहीं कर सकते भाई, हमारा मिजाज नहीं है, हमें तो खाने को रोटी भी चाहिए, पहनने के लिए अच्छे कपड़े भी चाहिए, है जी, घर बार औलाद भी चाहिए, अच्छा रहने को घर भी चाहिए, सब चीज चाहिए, हम तो कमजोर से लोग हैं भाई। हाँ हम अपनी चाहतों को बदल सकते हैं, अपनी चाहतों को बदल सकते हैं, और जब चाहत को बदलेंगे तो अल्हम्दुलिल्लाह नफ्स खुद बहुत ठीक हो जाएगा। अब जब बंदा जिक्र करना शुरू करता है तो कहते हैं जी इसका कल्ब जारी हो गया। अब दिल जारी होना किसे कहते हैं, इसको भी समझ ले। जो बंदा अल्लाह करना शुरू करता है इसको कहते हैं मुराकबा करो। मुराकबे में क्या कहा जाता है इसको, भाई जहन को खाली कर लो, दुनिया और जो कुछ दुनिया में उसे हट कट के अल्लाह की याद में बैठ जाओ, तो सबर करो, अल्लाह की रहमत आ रही है, मेरा दिल अल्लाह 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 कह रहा है, इसको मुराकबा कहते हैं, बैठ जाओ जहन खाली करके। अब दुनिया का एक असूल है कि अगर आप यहां खला पैदा करना चाहें तो खला नहीं पैदा कर सकते। यहां पर आप कोई ऐसी मशीन लगाएं यहां पर जो हवा को सक करे, आप एक तरफ से उसको सक करेंगे दूसरी तरफ से हवा आती चली जाएगी, जितनी ज्यादा आप खींचेंगे उतनी ज्यादा आएगी। जितना आप कल्ब को दुनिया से खाली करेंगे उतना अल्लाह की याद भरती चली जाएगी, और जितना दिल को दुनिया से भरेंगे उतना अल्लाह की याद से खास बनाते चले जाएंगे। फार्मूला है। तो अगर कोई चाहता है कि मेरा दिल नूरानी हो जाए तो क्या तरीका है उसका? भाई मुराकबा करो। सालकिन से पूछते हैं, मुराकबा करते हैं, यही काम नहीं करने देता शैतान, मुराकबा नहीं करते, क्योंकि उसको पता है जो ही ये बैठेंगे और कहेंगे हमने अपने जहन को खाली किया अल्लाह की मोहब्बत भरेगी, कहेंगे तस्बीहां पाठ सब कुछ कर लेकिन ये ना कर, इसे रोक देंगे। अच्छा, इसी तरह दूसरी बात है कि हमने अपनी इस नियत के अंदर जो लेकर बैठे हम कहते हैं कि मेरे दिल में नूर आ रहा है, अल्लाह की रहमत आ रही है और दिल अल्लाह अल्लाह कह रहा है, तो ये क्या चीज़ है? गुमान है ना, आपने एक एक्सपेक्टेशन है। ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं, अना इंदा ज़न्नी अब्दी भी, कि मैं बंदे के जन के मुताबिक होता हूँ। अल्लाह मामला वही करते हैं, कोई बंदा कहे जी अल्लाह मुझे माफ़ नहीं करेंगे, ओह फिर माफ़ ही नहीं होगा। वो जो बंदा ये उम्मीद लगाएगा अल्लाह मुझे माफ़ कर देंगे, मेरे गुनाह जितने भी हों अल्लाह की रहमत उससे ज़्यादा है, अल्लाह इस बंदे को इसके जन की वजह से जो इसने अल्लाह ताला से गुमान किया इमेजिन किया, अल्लाह ताला इसकी वजह से क्या करेंगे? वही मामला कर देंगे। हमने उम्मीद लगा ली कि अल्लाह तेरी रहमत आएगी, मेरे दिल की जुल्मत दूर होगी, स्याही दूर होगी, मेरा दिल भी नूरानी हो जाएगा, मैं भी तेरा ही बंदा हूँ, अब्द हूँ, तेरी इबादत करता हूँ, अल्लाह मुझे पाक कर दे, अल्लाह मुझे साफ कर दे, अल्लाह साफ पाक कर देगा। उम्मीद जो लेके बैठे हुए हैं, अब कहते हैं जी अच्छा चलो भी उम्मीद लेके भी बैठे हुए हैं, लेकिन ये दिल अल्लाह अल्लाह कैसे करने लग जाएगा? ये भी शैतान दिल में बात डाल देता है। तो भाई दिल तो आवाजें नहीं निकालता अल्लाह अल्लाह की, जुबान बोलती है, दिल कैसे बोलेगा अल्लाह अल्लाह? अच्छा आप बताओ क्यामत के दिन क्या बंदे की रानें नहीं बोलेंगी, बाकी जिस्म के आज़ा नहीं बोलेंगे? वो परवरदिगार उस दिन भी तो बाकी जिस्म के आज़ा को बुलवाएगा। अब जब हम यूं बैठ जाएंगे तो हमारा दिल अल्लाह बुलवा देगा, अल्लाह इसकी इसके अंदर भी वो कैफियत को डाल देगा। तो ये मुमकिन है, नामुमकिन सी चीज़ नहीं है। अलबत्ता जो बंदे अल्लाह अल्लाह करते हैं इनके दिल में एक हल्की सी हरकत शुरू हो जाती है। अक्सर लोगों ने इसको नोट किया होगा कि आप बैठे हैं कुछ अरसा मुराकबा करते रहे करते रहे करते रहे करते रहे करते रहे करते रहे, हत्ता के कल्ब जो है उसमें हरकत आने लग जाती है। ये हरकत ऐसी होती है जैसे अगर गाड़ी स्टार्ट हो जैसे बस वगैरह, तो आपको वो कांपती हुई बस महसूस हो रही होती है। एक है दिल की धड़कन, उसकी रफ्तार और है, लेकिन इस हरकत की ये रफ्तार कुछ और होती है। ये इर्ताश होता है, यानी ट्रेमर कर रहा होता है ये दिल। तो सीने में बाज़ औक़ात ये हल्की सी ऐसी तकलीफ सी भी महसूस हो रही होती है। अब देखो मशायख ने फरमाया कि ये जो पांच लतीफ़ है ना, अच्छा अजीब सी बात है, पहला लतीफ़ा तो क्योंकि कल्ब के साथ होता है, मकाम ही वही है, वो हरकत करता है तो बंदा समझता है मेरा दिल हरकत करने लग गया है, शायद मुझे अरिदमिया हो गया है। साज इसको जब ये एक्सपीरियंस हुआ तो मैंने आके अपनी EKG करवाई, मैंने कहा यार मुझे अरिदमिया सा हो गया, कोई पता नहीं क्या हो गया होगा, बीमार हो गया हूँ मैं। अल्लाह की शान, शेख ने फिर जब अगले असबाक दिए वो भी हरकत करने लग गए। अब वो साइंस कहाँ गई? चलो दिल की धड़कन पे तो हम कहेंगे धोखा आ गया, लेकिन बाकी असबाक उधर भी वो इर्तआश पैदा हो गया है। भाई यार ये कौन सी चीज है फिर? यहां तो दिल नहीं धड़कते, यहां तो कोई और ही चीज हो सकती है ना फिर। हत्ता के इंसान की हड्डी हड्डी बोटी बोटी में जिक्र जारी हो जाता है। सुभान अल्लाह। हदीस पाक में आता है कि मोमन का दिल मुनव्वर होता है, चमकदार होता है, साफ सुथरा होता है, और फासिक का दिल स्याह होता है। अब किसी का ऑपरेशन करें किसी फासिक फाजर का, तो जरूरी तो नहीं है कि वो काला स्याह निकलेगा, अंदर से वो चमकता हुआ निकलेगा। और ये भी हो सकता है कोई नेक आदमी हो लेकिन उसको हार्ट अटैक हो गया, आपने इसका चेक किया अंदर स्कार किस्म का उसका हार्ट निकला, तो मालूम हुआ कि ये दिल नहीं है जिसका जिक्र किया जा रहा है। जो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम फरमा रहे हैं वो इस दिल के बारे में नहीं फरमा रहे, बल्कि उस दिल के बारे में कह रहे हैं जिसको हम रूह कह रहे हैं, जो आलम अमर की चीज है, वो मुनव्वर हो जाती है। और एक और हदीस पाक में है कि अल्लाह फरमाते हैं कि इंसानों का दिल बैन असाबिर रहमान, कि वो रहमान के दो उंगलियों के दरमियान में होता है। युकल्लिबुहा कैफ यशा, अल्लाह जिधर चाहता है उसको पलट देता है। तो ये कौन सी चीज हुई? रूहानी कल्ब हो गया ना। तो अब यूं समझ लें कि रूह क्या है, वो एक चीज का नाम नहीं है, बल्कि ये पांच लताइफ जो हैं बाजमात कैफियत जो है इसका मजमूए का नाम रूह है। अब जो लताइफ हैं, एक तो हमने कहा कि ये सीने में यहां होते हैं, लेकिन ये रूह आई तो कहीं से है ना, आलम अरवाह से आई है और आलम बरजख में वापस जाएगी जब बंदे को मौत आएगी। तो मालूम हुआ कि ये असल नहीं है बल्कि इसका असल कहीं और है। जैसे ये फून है, ये फून असल नहीं है, इसका असल कहाँ है? सैटेलाइट है, जहां से मवासलात आ रहे हैं, यहां से कॉल मिलाई किधर गई? सीधी दूसरे के फोन में गई या सैटेलाइट में पहले गई? तो सैटेलाइट से फिर उसने कनेक्ट कर दिया। पूरी दुनिया में जहां कहीं भी किसी का फोन है उसको कनेक्ट करना हो, पहले सैटेलाइट फिर वहां से उसको जोड़ देंगे तो जुड़ जाएगा। तो बिल्कुल इसी तरह ये लताइफ जैसे पांच हैं, इसी तरह एक मकाम है, एक और आलम है जहां पर इसका असल है। जिस्म को मिट्टी में दफनाया जाता है क्योंकि वो आलम खल्क की चीज है, और रूह को फरिश्ते लेके ले जाते हैं जहां इसका असल होता है, वहां इसको ले जाते हैं। जब इंसान जिक्र करता है तो यूं समझे जैसे आपने फोन का नंबर डायल कर दिया तो रिंग बजती है ना, टर टर की आवाज आएगी। बिल्कुल इसी तरह जो जिक्र करने बैठता है इसकी भी टर टर होने लग जाती है। वो जो हरकत सी महसूस होती है और जो भी कैफियत है, ये क्या है? अब रिंग टोन बज रही है, ये यहां से निकलना चाहता है और अपने असल से जुड़ना चाहता है। हर चीज कुल्लु शैइन यरजिउ इला असलिही, वो अपने असल की तरफ लौटती है। तो रूह की जो असल है उसकी तरफ जो ये लौटेगी और ये टर टर जो होगी इसी का नाम तहर्रुक है। तसव्वुफ की किताबों में जो तहर्रुक लिखा होता है कि हरकत सी महसूस होती है, वो यही चीज़ है। और इसकी हरकत बहुत तेज सी महसूस होती है, इरताश होता है ये। और इसी का नाम किताबों में कल्ब जारी होना भी लिखा है, और इंसान इसको महसूस भी करता है। ये पहला कदम होता है जिक्र के असरात का, और इसमें मज़ा आता है, तकलीफ़ नहीं होती। बाद लोग कॉल करते कहते हैं मैं मुराकबा करता हूँ, मुझे तकलीफ़ सी आने होने लग जाती है। तकलीफ़ नहीं होती इसे, बल्कि एक मीठा मीठा दर्द होता है ये, इंसान को महसूस होता है। तो बस बैठे रहना होता है, और बल्कि जी चाहता है कि मुझे कोई छेड़े ना, मुझे ऐसी लज्जत आ रही है। अब जिस्म के अज़ा में दिल सबसे अहम है, और दिल की लज्जत जो है वो भी सबसे अहम है। जिसको दिल की लज्जत लग गई, ये मोहब्बत जिसके दिल में पैदा हो गई, अब वो इसके लिए सेक्रीफाइस करता है, सब चीज़ छोड़ता है, मज़ा जो आने लगा। तो एक वक्त आता है कि ये लतीफ़ा अपने असल यानी आलम अमर में पहुंच जाता है। इसको कहते हैं असल के साथ वासिल हो गया। किताबों में लिखा होता है कि असल के साथ वासिल हो गया, यानी जाकर अपने असल से जाके मिल गया। अब जो ऊपर आलम अरवाह के जो ऊपर की चीज है, जो आलम अमर है, तो आलम अमर में तो नूर ही नूर है, फरिश्ते होते हैं। और जब ये वहां पहुंच जाएगा तो खुद ब खुद नूरानी कोटिंग इस पे चढ़ेगी ना। और अब इसका एक ताल्लुक जुड़ जाएगा, जैसे फोन का कनेक्शन मिल गया। जब मिल गया तो क्या होगा, सैटेलाइट के साथ एक राबता शुरू हो गया, और उस राबते से क्या फायदा होगा, आवाज आएगी। महबूब को कॉल किया था, आगे से सुरीली आवाज आएगी, हेलो, दिल आपको दिया था, ढूंढते फिरते हैं, कहाँ चले गए आप। अब घंटों बातें करने का मजा आएगा, नहीं नहीं आएगा, कनेक्शन मिल जाए। और कभी अगर कनेक्शन ना मिल रहा हो तो बंदा कितना तंग आता है कि पता नहीं क्यों नहीं उठाते, क्या हो गया इनको है? तो ये कनेक्शन का मिल जाना फिर मजा देता है। और जब तक ये कनेक्शन मिला होता है, ये नूरानी मखलूक के साथ होता है, और इसको मज़ा आ रहा होता है, और इसकी वजह से अब क्या होगा, इसके अंदर जिक्र की कैफियत पैदा हो जाएगी। वला यस्तहसिरून युसब्बिहून अल्लैल वन्नहार, दिन रात अल्लाह की तस्बीह करेगा, ला यफ्तरून इफ्तारी नहीं करेगा, दिल हटेगा ही नहीं, यादों में ही खोया रहेगा, है ना, ऐसे ही होगा ना। अब किताबों के अंदर कुछ टर्मिनोलॉजी और भी लिखी होती है, वो कहते हैं ये मार्फत इलाही का रास्ता, ये जो मार्फत इलाही है जो जिसमें जिक्र अज़कार सिखाए जाते हैं, ये सयूर अरबा पर मुनहसर है, यानी इसमें चार सैरे हैं। एक का नाम है सैर इल्लाह, दूसरा है सैर फिल्ला, सैर मिनल्ला, सैर फिलाशिया। इन चारों को बाद किताबों में लिखा कि ये चार कदम है। एक कदम उठाया तो सैर इल्लाह हुई, दूसरा कदम उठाया सैर फिल्ला हुई, तीसरे कदम में सैर मिनल्ला हुई, फिर सैर फिलिशिया हो गई। तो वो कहते जी ये चार कदम कह लो चाहे चार सैरें कह लो। बाद लोगों ने कहा कि भाई इसकी टर्मिनोलॉजी उन्होंने डिफरेंट अंदाज से लिखी। उन्होंने सैर इल्लाह को कहा ये उरूज है, यानी इंसान जब जिक्र के लिए बैठता है, बैठा है, बैठा है, बैठा है, बैठा है, बैठा है, उसका ये लतीफा अब वासिल होने के लिए जा रहा है, 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 जा रहा है। अब इसने खूब मुराकबे करने हैं। अब फ्लाइट ऊपर चढ़ते चढ़ते कुछ टाइम लगाएगी ना, अभी जा रहा है। तो अगर वो फौरन बस कर देगा, 5 मिनट का मुराकबा करेगा, तो जहाज ठुस करके नीचे गिरेगा ना। फिर इसको जाना है ऊपर, अपने उरूज पे जाना है। तो अब ये उरूज कर रहा है, सैर इल्लल्लाह हो रही है, हो रही है, बैठा है, बैठा है, बैठा है, बैठा है, बैठा है। ओ एक जगह पर जाके जब उरूज हो गया इसको, है जी, तो फिर ये क्या करेगा, वहां पर उड़ेगा। जब ये उड़ेगा तो इसको कहते हैं सैर इल्लल्लाह, यानी इस जाकर जब वासिल हो गया अपने असल के साथ, ये क्या हो गया, यहां से निकला और वहां जाके फना हो गया। अब इसको रूहानी कैफियत कोटिंग चढ़ रही है, जहां जुड़ रहा है जो वहां, बस उसको फिक्र नहीं होती ना आसमान की ना जमीन की, वो उड़ रहा है, मजे ले रहा है, ना कोई झटके ना कोई मटके। तो ये क्या है, बैठा हुआ है उस कैफियत में। तो कहते हैं जी इसको फनाइयत हासिल होगी। तो जो सैर फिल्ला है उसको किताबों में फना भी लिखा हुआ है कि लतीफा फना हो गया इसका। अब इसे लैंड भी तो करना है ना, है ना, रहना तो दुनिया में ही है ना। जब ये लैंड करेगा यानी वहां पर जाके रहा, अब इसके साथ नजूल होगा, वापस उतरेगा तो नजूल करेगा, दोबारा इस लतीफे की तरफ आएगा। तो इस नजूल का नाम जो है सैर मिनल्ला, ये ऊपर से आ रहा है, फनाइयत के बाद आ रहा है, कोटेड होके आ रहा है, कैफियत और मजे पाकर आ रहा है। तो जब मजे पाकर आ रहा है तो खुद ब खुद नफ्स सीधा हो रहा है। तो इसकी अब वो पहले वाली बात नहीं रहेगी। अब ये क्या करेगा, जब नजूल हो जाएगा तो इसको बका हासिल हो जाएगी, यानी ये सेफ हो जाएगा ना, कोटेड हो गया ना। तो ये जो कोटेड कैफियत में फिर रहा है, आप इसे कहेंगे ये सैर फिल अशिया हो गया है, यानी अब ये अशिया के अंदर रह रहा है, असबाब की जिंदगी गुजारेगा लेकिन मुसब्बुल असबाब से जुड़ा रहेगा, मुसब्बुल असबाब से जुड़ा रहेगा। इसकी तार जुड़ गई है, इसको उरूज मिला, इसलिए बाज ने कहा उरूज और जवाल, किसी ने कहा फना व बका, तो ये टर्मिनोलॉजी लिखी होती है। लेकिन है क्या, चार कदम कह लो या सयूर अरबा कह लो। एक और टर्मिनोलॉजी होती है अल्फानी ला यरुद्दू, के वो कहते हैं कि जो फानी है, जिसको फना मिला है, ये लौट कर वापस नहीं आता, लौटता नहीं है, जो फानी हो जाता है वो लौटता नहीं है। क्या मतलब भाई, जब फल पक जाता है, कच्चा होता है, पक गया वो तो, कोई बालिग हो गया तो वो ना बालिग होता है फिर कभी। जिसने कामिल फनायत हासिल कर ली, अब ये गुनाहों की तरफ रुजू नहीं करता, इसको इस्तकामत की दौलत मिल जाती है, ये नेकी के ऊपर जमता है फिर। और इसीलिए कहा इन इबादी लैस लक अलैहिम सुल्तान, ए मर्दूद शैतान तेरा बस इन कामलीन के ऊपर नहीं होगा। बालिग जो हो गए, अब ये नाबालिग नहीं होंगे, अल्लाह इनको महफूज कर ले, इनकी फनाइयत कामिल हो गई है। इसलिए इमाम रब्बानी मुजद्दसानी रहमतुल्लाह फरमाते हैं जब लतीफा अपनी फना बका को पा लेता है, यानी फनाइयत के बाद बका पे आ जाता है, वापस आ गया, तो इंसान अल्लाह के उन बंदों के अंदर शामिल हो जाता है जिनके बारे में कायन इबादी लैस लक अलैहिम सुल्तान, ماں میرا بانی مرزا ثانی فرماتے ہیں سالک کو چاہیے محنت کر کے فنائے قلبی تو حاصل کر لے تاکہ انجام اچھا ہونا پختہ ہو جائے. محنت کر لو, تھوڑے سے مراقبے کر لو تاکہ یہ فنائیت کامل حاصل ہو جائے. تھوڑی سی محنت کرنے والی بات ہے, اس پہ پیسے تھوڑی خرچ ہوتے ہیں. اب جو یہ الفاظ کہے گئے کہ بھئی ان عبادی لیس لک علیہم سلطان, کہ اے شیطان تیرا ایسے بندوں پر بس نہیں چلے گا, تو کیا مطلب ہے کہ یہ گناہ نہیں کریں گے, یہ فرشتے بن جائیں گے, لوہے کے ہوں گے یہ؟ ایسا بھی نہیں ہے, بلکہ اللہ رب العزت ایک تو ان کو گناہوں کا موقع ہی نہیں دیں گے, محفوظ کریں گے, اور دوسری بات ہے کہ اگر کوئی غلطی ہو جائے گی تو یہ گناہوں پر اصرار نہیں کریں گے, ریپیٹڈلی گناہ نہیں کریں گے, اور تیسری بات ہے کہ اگر گناہ کر بیٹھیں گے تو جلدی سے توبہ کر لیں گے, اور کوئی ایسا گناہ نہیں کریں گے کہ جس کو اللہ معاف نہ کرے, اللہ ان کو معاف بھی کر دیں گے. تو غلطیاں تو ہوں گی, یعنی دوسرے لفظوں میں اللہ فرماتے ہیں کہ تم ان کو مجھ سے جدا نہیں کر سکو گے. بچہ ہوتا ہے, غلطی کرتا ہے, سوری کر لیتا ہے, ماں باپ سینے سے لگا لیتے ہیں. اب ماں باپ کا اپنی اولاد سے ایسا تعلق جس میں محبت بھری ہوتی ہے وہ ٹوٹ نہیں سکتا, اور جس میں محبت نہ بھری ہوئی ہو تو کیا ہوگا, یہ تعلق تو جلدی سے ٹوٹ جائے گا. عمر بھر ماں باپ اپنی اولاد سے محبت کرتے رہتے ہیں, اور اچھی اولاد جو ہے وہ بھی ساری زندگی محبت کرتی رہتی ہے, ماں باپ کی خدمت کرتی ہے, دعوے داری کرتی ہے. تو اس تعلق کو توڑا نہیں جا سکے گا, اس کو کہا جاتا ہے کہ اس کو یہ فنائیت حاصل ہوگی. اور یہ فنائیت کیسے پائیں گے ہم؟ مراقبوں سے. اور مراقبوں سے کیا ہوگا؟ سیور اربع حاصل ہوگی, اور سیور اربع سے انسان کے لطائف میں فنا و بقا حاصل ہوگی, عروج و زوال ہوگا, انسان اسبابی زندگی گزارے گا اور تعلق مسبب الاسباب سے جڑ جائے گا اس کا اللہ تعالیٰ کے ساتھ. اس لیے جس کا فنائیت کامل ہوتی ہے اس کا نزول بھی کامل ہوتا ہے. جس کا جتنا زیادہ فنائیت اس کو ملے گی اتنا زیادہ وہ عام سی زندگی گزار رہا ہوگا, ہو ہوا نہیں ہوگی اس میں, بہت لمبی چوڑی کوئی باتیں نہیں ہوں گی. لمبی چوڑی باتیں کہاں ہوتی ہیں؟ جہاں معاملہ کمزور ہوتا ہے. اور یہ سلسلہ کیا ہے؟ نقش بندیہ ہے, جس میں بند کیا جاتا ہے, کیفیات کو اندر چھپایا جاتا ہے. تو کیفیات کو کون ظاہر کرے گا؟ کچا بندہ, جو زیادہ ہو ہوا کرے کہ جی مجھے آج یہ ترنگ ہو رہی ہے وہ ترنگ ہو رہی ہے, تو سمجھو کچا بندہ ہے, فلاحیت حاصل ہی نہیں ہوئی. ابھی اوڑھنا شروع کیا ہے تو بس وہ تماشا شروع کر دیا اس نے, جو نکل گیا, پھر جب لوٹا تو وہ بس پھر بالکل سکوت ہوتا ہے اس کے اندر. ایک واقعہ آپ حضرات نے بھی شاید سنا ہو کہ ایک شیخ تھے اور ان کا ایک مرید تھا, بسم اللہ پڑھتا تھا اور دریا سے گزر جاتا تھا. شیخ جو ہے کشتی کے انتظار میں بیٹھے ہوئے تھے, انہوں نے پوچھا حضرت کیا کر رہے ہیں؟ انہوں نے کہا جی کشتی کے انتظار ہے. اچھا بسم اللہ, میں نے جانا ہے, پھر وہ جا رہا ہے پانی کے اوپر چلتا ہوا. سالک جو ہے وہ ناقص تھا اور شیخ کامل تھا. وہ ابھی عروج پہ جا رہا تھا اور اس لیے کچا پن کر رہا تھا, اور وہ سیر فی الاشیاء میں آ چکے تھے, وہ اسباب کے پابند تھے, ایک قدم بھی رکھتے تو ڈوب جاتے. جو ہے ہی دیوانہ وہ کیا کرے گا؟ وہ تو جا رہا ہے, دیوانگی اتاری ہے, جو مجذوب ہو جاتے ہیں وہ مجذوب کب ہوتے ہیں؟ وہ اس فنائیت کے ٹائم پہ ہوتے ہیں. اوپر گئے وہیں جذب ہو گئے, اب وہ نیچے کی دنیا میں نہیں رہتے, اوپر ہی رہتے ہیں, بادل بن جاتے ہیں, واپس لوٹ کے نہیں آتے. اسی لیے ان کا نام مجذوب ہوتا ہے کہ ان کو وہیں پر رکھ لیا گیا, ٹھہر جاؤ بس تم چلو بھائی. اور جن کو لٹایا جاتا ہے یہ کاملین ہوتے ہیں جن کو واپس لٹایا جاتا ہے, وہ آ کر عام زندگی گزارتے ہیں اور وہ درس و تدریس کا کام کرتے ہیں, وہ لوگوں کی اصلاح کا کام کرتے ہیں اور عام سطحی زندگی گزارتے ہیں. نبی اکرم صلی اللہ علیہ وسلم کا عروج جو معراج تھا اور جو نزول ہوا تو مدینہ کی چٹائیوں پہ سو رہے ہوتے تھے اور پسینے بہ رہے ہوتے تھے. جس نے جنت دیکھی اور وہ آ کے اتنی سادگی کے ساتھ چٹائی پہ سو رہا ہوں, کمال نہیں ہے پھر اس کا. کہیں ایسی باتیں نہیں کی, حتیٰ کہ ابو جہل کہتا تھا کہ یہ کیسے رسول ہو سکتے ہیں, ان میں تو کوئی ایسی سپرسٹیشیس قسم کی کوئی بات ہی نظر نہیں آتی. عام سی زندگی ہے, شادیاں بھی کی ہیں, بچے بھی ہیں, بازار میں بھی جاتے ہیں, شاپنگ بھی کرتے ہیں, ساری چیزیں تو کر رہے ہیں. اسی طرح بعض اولیاء اللہ کو دیکھتے ہیں لوگ اور یہی کہتے ہیں کہ ان کی زندگی میں کیا خاص بات ہے, عام سی زندگی تو ہے, جو مسئلے مسائل ہمیں ہیں وہ مسئلے مسائل ان کو بھی لگے ہوئے ہیں, نہ کوئی ہو نہ کوئی ہوا نہ کوئی بات, ایسی سادہ زندگی نظر آتی ہے کہ بندے کہتے ہیں یار ان کو شاید زیادہ مسئلے لٹکے ہوئے ہیں ان کے ساتھ, ایسی عام زندگی گزار رہے ہوتے ہیں. لیکن کیونکہ کوٹنگ ہوتی ہے, استقامت ہوتی ہے, وہ نظر آتی ہے, اتباع سنت نظر آتی ہے, دکھ اور سکھ میں شریعت کے تابع ہوتے ہیں, یہ اصل کمال ہے, اس کو حاصل کرنا چاہیے, ہو ہوا کے پیچھے نہیں لگنا چاہیے. اللہ تعالی ہم سب کے حال پہ رحم فرمائے, اللہ تعالی ہمیں توفیق عطا فرمائے اور اللہ تعالی ہمیں اپنے اسباق کو کامل طریقے سے پوری کیفیات کے ساتھ کرنے کی توفیق عطا فرمائے. وآخر دعوانا الحمد لله رب العالمين. دو شیخ پڑھنے ختم خالی نہ رہا. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم.